यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। मुस्ताङको जोमसोम स्थित नेपाली सेनाको इन्द्र बक्सगढ़मा हिजो आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तर्क्रियामा उहाँले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन लक्षित सुरक्षा योजनाबारे जानकारी गराउनु भएको थियो। जिल्लाका मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म भएका प्रगतिका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री कार्कीले हिजै मुस्ताङको बारागुङ मुक्ति क्षेत्र 1 स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभयो। त्यसक्रममा बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष र मुक्तिनाथ विकास समितिका व्यवस्थापकले प्रधानमन्त्री समक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नु परेको समस्याबारे जानकारी गराउनुभयो। जवाफमा प्रधानमन्त्री कार्कीले त्यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढ़ाउने जानकारी मुक्तिनाथ विकास समितिका पदाधिकारीहरूलाई दिनुभयो। हिजै प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा अवस्था लगायतका विषयमा जानकारी दिनुभएको छ। प्रधानमन्त्री कार्कीलाई प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल लगायतले निर्वाचन तथा सुरक्षा व्यवस्थापन लगायतका विषयमा जानकारी गराउनु भएको थियो। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावको प्रचार प्रसारलाई तीव्र गतिमा बढ़ाउँदै लगेका छन्। दलका अधिकांश नेताहरू निर्वाचन क्षेत्र केन्द्रित भएका छन्। नेताहरूले स्थानीय रूपमा घर दैलो तथा सभाहरू आयोजना गरी घोषणा पत्रहरू सार्वजनिक गर्ने क्रमलाई तीव्रता दिएका छन्। त्यसै गरी पार्टीका घोषणा पत्रमा भएका व्यवस्थाबारे मतदातालाई जानकारी दिने काम उम्मेद्वारहरूका तर्फबाट भइरहेको पाइएको छ। अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति स्रोत साधनको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा हिजो आयोजित नेपाल पर्यटन गोष्ठीमा उहाँले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री खनालले आर्थिक विषयमा केन्द्रित हुने समय अब आएको बताउनुहुँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटन क्षेत्रलाई उद्योग सरहको सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै सरकार त्यसतर्फ क्रियाशील रहेको बताउनुभयो। सरकारले देशको अर्थतन्त्रको उन्नयनका निम्ति हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुहुँदै उहाँले त्यसका लागि विभिन्न नीतिगत काम पछिल्लो सरकारले गरेको बताउनुभयो। निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई आफ्नो घोषणा पत्र निर्वाचन आयोगमा दर्ता गराउन निर्देशन दिएको छ। काठमाडौँमा हिजो पत्रकार सम्मेलन गरी आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनैतिक दल तथा उम्मेद्वारले सार्वजनिक गरेको घोषणा पत्र निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएको हो। आयोगको साप्ताहिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सीता पुन श्रीष्ठले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई निर्वाचन आयोगको केन्द्रीय कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा घोषणा पत्र बुझाउन आग्रह गरिएको बताउनुभयो। हालसम्म 41 दलले आफ्नो घोषणा पत्र आयोगमा पेश गरेको निर्वाचन आयोगले जनाएको छ। सहायक प्रवक्ता पुनले सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशका जिल्लाहरूमा मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी भइसकेको जानकारी दिनुभयो। उहाँले बाँकी प्रदेशका जिल्लाहरूमा मतपत्र बाहेकका अन्य सामग्री पुगिसकेको र मतपत्र पुग्ने क्रममा रहेको बताउनुभयो। निर्वाचन आयोगले बदर हुने मतसंख्या घटाउन फागुन 3 गतेदेखि सबै पालिकाका वडाहरूमा स्वयंसेवक खटाएर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको, त्यसै गरी नमूना मतपत्र मार्फत मतदाताको बस्ती र घर दैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी गराइएको र मतदाता शिक्षाका लागि 345 डिजिटल सामग्रीहरू उत्पादन गरी आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको जानकारी दिनुभयो। हालसम्म 867 जना उम्मेद्वारले निर्वाचन खर्च प्रयोजनका लागि आयोगले तोके अनुसारको बैंक खाता खोलेको जानकारी निर्वाचन आयोगमा प्राप्त भएको सहायक प्रवक्ता पुनले बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधि सभा निर्वाचनको निष्पक्षता, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैबाट सहयोग प्राप्त हुने विश्वास आयोगले लिएको बताउनु भएको छ। निर्वाचन आयोग र नेपाल कानून समाजले विराटनगरमा हिजो आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बढ़ी भन्दा बढ़ी जनताको सहभागिता सहित निर्वाचनलाई ऐतिहासिक र उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो कोही पनि कार्यवाहीको भागीदार हुने स्पष्ट पार्नुहुँदै विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा शरीक हुन सबैसँग अनुरोध गर्नुभयो। त्यसक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा कोशी प्रदेश सरकारले आवश्यक सबै काम गर्ने दृढ़ता व्यक्त गर्नुभयो। प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्वाचनमा आचार संहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि 2082 पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा कपिलवस्तु लगायतका केही जिल्लामा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिएका व्यक्ति निजका प्रस्तावक समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न नेता कार्यकर्ताका सम्बन्धमा पनि छलफल भएको कांग्रेसले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गर्नुभएको छ। अध्यक्ष दाहालसहित शहरी विकास मन्त्री कुमार इङदाम, संघीय संसदका महासचिव पदम प्रसाद पाण्डे सहितका पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको हिजो अवलोकन गर्नुभएको हो। अवलोकनका क्रममा निर्वाचनपछि बस्ने प्रतिनिधि सभाको बैठकका लागि विकल्प नभएकाले निर्माण सम्पन्न गर्न सम्बद्धहरूलाई आग्रह गरिएको थियो। शहरी विकास मन्त्री इङदामले आगामी चैत्र 1 गते कम्तीमा पनि प्रतिनिधि सभा सेन्ट्रल लबी र चमेना गृह हस्तान्तरण गर्ने गरी तीव्र रूपमा कामलाई पूर्णता दिनेतर्फ अघि बढ़िएको जानकारी दिनुभयो। नयाँ बानेश्वर स्थित संसद भवनमा भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति पुर्याइएपछि निर्वाचनपछि नयाँ संसद भवन निर्माणाधीन भवनबाटै सञ्चालन गर्ने गरी निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको जनाइएको छ। नयाँ संघीय संसद भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी 2076 असोज 16 गते निर्माण कम्पनीसँग सम्झौता भए पनि टोकिएको समयमा काम सम्पन्न नभएपछि पछिल्लो पटक 2082 पुस 16 गतेसम्मका लागि म्याद थपिएको थियो। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड़ने मालढुङ्गा बेनी सड़क स्तर उन्नतिको काम सम्पन्न भएको छ। चीन र भारत जोड़ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला सड़क योजना मार्फत मालढुङ्गा बेनी सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाएर स्तर उन्नति सम्पन्न गरिएको हो। 52,46,00,000 रूपियाँको लागतमा 13 किलोमिटर दूरीको सड़क मध्ये 960 मिटर बाहेक अन्य ठाउँमा कालो पत्रे र ढलानको काम सम्पन्न भएको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। मुस्ताङ र कोरोलाका सड़क सञ्जालमा जोड़िएपछि मुस्ताङ र कोरोला नाका सड़क सञ्जालमा जोड़िएपछि यातायातका साधनको चाप बढ़दा साँगुरो सड़क पछिल्लो समय जीर्ण बन्दै गएपछि स्तर उन्नति गरिएको हो। अर्थमन्त्री रामेश्वर खनालले गुणस्तरीय रोजगारी सिर्जनाका लागि सरकारले लगानी गर्न आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको आर्थिक विभाग र प्रशासन केन्द्र सेडाले आयोजना गरेको आर्थिक विकास र प्रशासन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई ललितपुरमा हिजो सम्बोधन गर्नुहुँदै अर्थमन्त्री खनालले गुणस्तरीय रोजगारी नेपालका लागि नयाँ विषय भएकाले त्यसको विकासका लागि आवश्यक नीतिगत व्यवस्था र लगानी आवश्यक भएको बताउनुभयो। अर्थमन्त्री खनालले उपयुक्त र गुणस्तरीय लगानीको अभावमा देशका विभिन्न स्थानका युवाहरू दिन प्रतिदिन लागू औषधको कुलतमा फँस्दै गएको पछिल्लो तथ्याङ्कहरूले देखाएको र आफूले पछिल्ला दिनहरूमा विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा पनि त्यसो पाएको बताउनुभयो। अर्थमन्त्री खनालले सरकारले आगामी दिनमा युवाहरूलाई गुणस्तरीय रोजगारी उपलब्ध गराउने गरी काम अघि बढ़ाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले 16 योजनाले देशमा रोजगारी सिर्जनाका लागि प्रविधि तथा पूर्वाधारमा लगानु गर्नुपर्नेमा जोड़ दिएको बताउनुभयो। युवाहरूको रोजगारीलाई लक्षित गरी सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू अघि सारे पनि त्यो पर्याप्त हुन नसकेको योजना आयोगका उपाध्यक्ष डाक्टर श्रेष्ठले बताउनुभयो। सम्मेलनमा सम्मेलनका संयोजक एवं पूर्व योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले युवाहरूलाई सिपयुक्त बनाई स्वरोजगार बनाउने कार्यक्रम अघि सारिनुपर्नेमा जोड़ दिनुभयो। र प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनु भएको छ। पोखरा विश्वविद्यालयको 21 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकता अनुसार सीप रोजगारी उद्यमशीलता र नवप्रवर्तन तथा नैतिकवान जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड़ दिनुभएको छ। नवीन प्रविधिको विकास अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढ़ावा दिनु आवश्यक रहेको जानकारी दिनुहुँदै उहाँले विश्वविद्यालयका कार्यक्रमहरूलाई अर्थतन्त्रको सुदृढ़ीकरणसँग प्रत्यक्ष रूपमा जोड़न सुझाव दिनुभयो। प्रधानमन्त्री कार्कीले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले अहिले युवा नै राजनेता प्रशासक नीति निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको सन्दर्भमा अहिलेदेखि नै जग मजबूत बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भदौ 23 र 24 गतेको जेएनजी युवाले उठाएको आवाजहरूलाई धेरै गहन र आधारभूत सवालसँग जोडेर सम्बोधन गरिनुपर्ने बताउनुभयो। दीक्षान्त समारोहमा 6,622 दीक्षित भएको जानकारी गराइएको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।